خوش آمدید ناظرین، آپ دیکھ رہے ہیں عوام، میں ہوں شہزاد رضا۔ ثانیہ منا کو 5 روز گزر گئے ہیں اور اب تک اطلاعات کے مطابق 80 کے قریب پاکستانی جو حجاج کرام تھے وہ ابھی تک لاپتہ ہیں۔ 40 پاکستانیوں سمیت تقریباً 800 جو حجاج کرام تھے مختلف ممالک سے حج کرنے آئے ہوئے تھے، ان کی شہادت کی تصدیق ہو گئی ہے۔ اور جو مفتی اعظم ہیں سعودی عرب کے، ان کا کہنا ہے کہ یہ حادثات ہیں اور یہ خدا کا کرنا ہے، قدرت کے لکھے کو کون ٹال سکتا ہے، اور اس میں سعودی حکومت ان کا کوئی قصور نہیں۔ 800 لوگ مر گئے، دنیا سے چلے گئے اور کسی کا کوئی قصور نہیں۔ اور اگر بات کی جائے سعودی عرب کے رویے کی اور اس سے جو خالی حج کے موقع پہ جس قسم کا کاروبار وہاں پہ کیا جاتا ہے، وہ بھی تفصیلات ایسی ہیں کہ انسان کے ہوش اڑ جائیں۔ اگر رویہ دیکھیں تو آپ یہ اندازہ لگائیں گے جن لوگوں کو وہاں جانے کا اتفاق ہوا ہے کہ وہاں پر ایئرپورٹ پہنچنے سے لے کے حج کے تمام فرائض انجام دینے تک اور واپس آنے تک، جس طریقے سے وہاں پہ جگہ جگہ پہ ایک تذلیل ہوتی ہے انسانیت کی، انسانوں کی، آپ کی عزت نفس کو اس طریقے سے مارا جاتا ہے، وہ ایک اپنی مثال آپ ہیں۔ جو سعودی عرب کے اپنے اعداد و شمار ہیں ان کے مطابق گزشتہ سال حج سے سعودی حکومت کو $10 ارب کا فائدہ ہوا، اور اس سے اگر انڈیپینڈنٹ یعنی انٹرنیشنل میڈیا پہ جو رپورٹس آتی ہیں، جو آزاد ذرائع ہیں، ان کی اگر رپورٹ اٹھائیں تو یہ تقریباً ریونیو جو ہے حد سے صرف جو کمائی ہے یہ $18 ارب کے لگ بھگ جاتی ہے۔ تو اب کوئی یہ پوچھنے میں حق بجانب ہے کہ اتنا بڑا ثانیہ، اور یہ کوئی پہلا واقعہ نہیں، آپ اتنے پیسے کماتے ہیں مفت حج نہیں کراتے، آپ اس کے بعد کسی قسم کی ذمہ داری لینے سے بھی انکاری ہیں۔ اور جو سوشل میڈیا پر ایک بحث چھڑی، اس کے ساتھ ساتھ جو تصاویر سامنے آئیں، یہ کہا گیا کہ تصاویر پرانی ہے، کسی نے ان کی جو صحت ہے اس سے انکار نہیں کیا، تصاویر صحیح ہیں لیکن یہ بات ہو کہ پرانی ہیں۔ تو اگر پرانی بھی ہیں تو کیا جو شہدا ہیں یا جو اللہ تعالیٰ کے روبرو اپنا حج کا فریضہ انجام دینے گئے تھے، ان کی لاشوں کی اس طریقے سے بے حرمتی، کیا اس چیز کو کسی بھی طریقے سے جائز قرار دیا جا سکتا ہے؟ کسی مہذب ملک میں اگر ایسا کوئی واقعہ ہو تو میرے خیال میں اب تک حکومت ہل گئی ہو، لیکن کیونکہ سعودی عرب ہے، بادشاہت قائم ہے، بہت ہمارے جذبات ہیں تو اس پہ کوئی چوں بھی نہیں رینگتی۔ جو لوگ امریکہ جاتے ہیں مثال کے طور پہ، اور اگر تین یا چار گھنٹے انہیں ایئرپورٹ پہ کوئی خواری کا سامنا کرنا پڑ جائے، ان کی دو دفعہ تلاشی ہو جائے تو ایک واویلا ہو جاتا ہے، لیکن 20 گھنٹے اگر سعودی عرب کے کسی ایئرپورٹ پہ رکنا پڑے تب بھی کوئی مسئلہ نہیں۔ اس سے پہلے گفتگو کا آغاز کریں، آپ کو میں چند فگرز دینا چاہوں گا کہ یہ کوئی پہلا واقعہ نہیں کہ جس میں یہ 800 کے قریب مسلمان شہید ہوئے، اور یقیناً غفلت کی وجہ سے ہوئے۔ یہ تو ایک واقعہ جو اب آپ پیش آیا، اس سے پہلے اگر 22 جولائی 1990 میں اسی قسم کا ایک بھگدڑ کا واقعہ پیش آیا جس میں 1400 سے زائد عازمین حج شہید ہوئے۔ 15 اپریل 1997 کو مکہ مکرمہ کے میں جو حاجی ہیں، ان کی عازمین حج ہیں، ان کی خیموں میں آگ لگی، 340 جو حجاج کرام ہیں وہ شہید ہوئے۔ جنوری 2005 مناسک حج کی ادائیگی کے دوران 345 عازمین حج شہید ہوئے۔ 1 فروری 2004 کو اسی طریقے کا واقعہ ہوا، کنکریاں مارتے ہوئے بھگدڑ مچی، 244 حاجی شہید ہوئے۔ 23 مئی 1994 یہی واقعہ، 270 حاجی شہید ہوئے۔ تو یہ چند واقعات ہیں، اس سے اور بھی واقعات ہیں اس میں۔ تو بات کرنے کی یہ ہے کہ 25 لاکھ کا ایک مجمع، اتنا ریوینیو، اتنے ریسورسز، اور پھر بھی آپ مینیج نہ کر سکیں۔ اور مثال لوگ کہتے ہیں نہیں دینی چاہیے، لیکن انڈیا، بھارت ایک بہت بڑا ملک ہے، کمبھ کا میلہ بہت مشہور میلہ ہے، گزشتہ جو میلہ ہوا، ہر 6 سال بعد وہ میلہ منعقد کیا جاتا ہے، وہاں پہ 12 کروڑ لوگ 2 مہینے کے دوران انہوں نے اس میلے میں شرکت کی۔ تو اگر اتنے بڑے مجمع کو کوئی دوسرا ملک مینیج کر سکتا ہے تو آپ تمام تم ریسورسز کے ساتھ اتنا پیسہ لے جانے کے باوجود آپ یہ کام نہیں کر سکتے۔ ایران کے صدر نے اس کی انٹرنیشنل انویسٹیگیشن کرانے کا مطالبہ کیا، معافی مانگنے کا کہا سعودی حکام سے، جنہوں نے ابھی تک معافی نہیں مانگی۔ کیا چلا جائے کہ اگر معافی مانگ لی جائے، انکوائری آپ کروائیں، لیکن کیونکہ سعودی عرب ہے، بادشاہت قائم ہے، ہمارے بہت زیادہ جذبات ہیں، اس لیے انویسٹیگیشن تو کیا ہی ہوگی وہاں پہ۔ خیر، یہ اپنی جگہ پہ پروگرام میں اس پر بات کریں گے۔ ابھی میرے موجود ہیں لاہور سے اعجاز حیدر صاحب، ایڈیٹر انویسٹیگیشن ہے کیپٹل ٹی وی کے۔ اعجاز صاحب شکریہ آپ کا۔ امین شہیدی صاحب مذہبی اسکالر ہیں، اسلام آباد اسٹوڈیو میں تشریف رکھتے ہیں، آپ کا بھی بہت شکریہ۔ تھوڑی دیر میں رضا رومی واشنگٹن سے ہمیں جوائن کریں گے، اور پروگرام میں احمد بلال صوفی انٹرنیشنل لائر، وہ بھی ہمارے ساتھ ہوں گے۔ اعجاز صاحب، آپ کی جانب آنا چاہتا ہوں کہ مذہبی باتیں اپنی جگہ پہ، لیکن یہ مجھے تھوڑا سا بتائیں کہ جو ایران نے بات کی اور انویسٹیگیشن کا مطالبہ کیا، اس کے ساتھ انہوں نے کہا کہ معافی بھی مانگیں، تو کوئی اتنی بڑی بات نہیں ہے، آپ اپنی غلطی تسلیم کریں، آپ ایکسکیوز کریں کہ ہاں جی ہم سے غلطی ہو گئی، کوشش کریں گے کہ آئندہ نہ ہو، لیکن اس پہ ایک کاؤنٹر سٹیٹمنٹ آ جاتی ہے اور کہا جاتا ہے کہ ایران اس پر اپنی سیاست نہ چمکائے۔ کوئی پروگرام کرتا ہے، तो उस पर ये फतवे लग जाते हैं कि ये जो है कोई एजेंडा फॉलो कर रहे हैं, सऊदी अरब से कोई दुश्मनी है, कोई ऐसी चीज़ है, तो क्या सवाल भी ना उठाया जाए इस मामले पर?
देखिए, ईरान का जो कहने का बात जो है कि इसकी इंक्वायरी होनी चाहिए, वो अपनी जगह पे बात तो बिल्कुल रैशनल है, मारूजी बात है, लेकिन उसको आपने इस तनाजर में देखना है कि ईरान और सऊदी अरब के ताल्लुकात की नौयत क्या है। और ईरान और सऊदी अरब के ताल्लुकात जो हैं वो इस वक्त इंतहाई, मैं समझता हूँ, मखासमाना नहीं सिर्फ बल्कि दुश्मनाना है। और जो मशरक़ वुस्ता में हो रहा है और उसमें जिस तरीके से सऊदी अरब, अभी इस बात से बहस नहीं है कि कौन सही है या कौन गलत है, मैं सिर्फ आपको एक फ्रेमवर्क दे रहा हूँ कि उस फ्रेमवर्क में ईरान का जो बयान है उसको अगर हम नेक नियती पे मबनी भी करार दें तो तब भी जो जो ताल्लुकात की नौयत है वो इस किस्म की है कि उसमें सऊदी अरब का जो रद्द अमल है वो इसी सूरत में आना है जिस सूरत में ये रद्द अमल आया। तो इसलिए ये तो बात हुई ईरान और सऊदी अरब के हवाले से। बाकी जहाँ तक ताल्लुक़ इस बात का है कि सऊदी अरब जो है उसने अपने जो ज़िम्मेदारी है वो किस तरह निभानी है हज के हवाले से, तो मैं बहुत दफ़ा ये पहले भी बात कर चुका हूँ और इसमें मैं समझता हूँ कि इसको बहुत संजीदगी से OIC में भी लेना चाहिए। वैसे तो OIC ऑर्गेनाइजेशन ऑफ इस्लामिक कॉन्फ्रेंस जो है वो बुनियादी तौर पर जो विट्स हैं वो ये कहते हैं उसको, दे प्रोनाउंस इट एज OIC, तो मेरे ख्याल में उसको OIC से OIC की तरफ जाने की ज़रूरत है। और कम अज़ कम जो इंट्रा जो मतलब मुस्लिम डोमिनेटेड ममालिक हैं उसमें, तो उसमें एक बात का ये फ़ैसला भी करना चाहिए कि ये जो मक्का और मदीना जो हैं ये चूँकि सऊदी अरब के हवाले से नहीं बल्कि आलम इस्लाम के हवाले से ये सबसे ज़्यादा मुकद्दस जो है वो मकामात जो है वो तसव्वुर किए जाते हैं और यहाँ पे हर साल जो है वो हज होता है, उसके अलावा उम्रे के लिए भी लोग जाते हैं। तो इनका जो इनकी जो एडमिनिस्ट्रेशन है, इनका जो इंतज़ाम है वो जो है वो सिर्फ सऊदी अरब के हाथ में ना हो बल्कि उसके लिए जो है एक आप कमेटी बना सकते हैं या एक जो है वो बोर्ड ऑफ डायरेक्टर्स या गवर्नर्स बना सकते हैं जिसमें रोटेशन हो और जिसमें बाकी इस्लामी ममालिक के नुमाइंदे भी शामिल हों और उस इन दोनों जगहों में कितना रेवेन्यू आता है, उस रेवेन्यू का इस्तेमाल कैसे होता है, हज के इंतजाम जो हैं वो किस तरीके से बेहतर बनाए जा सकते हैं, इन तमाम चीज़ों का अहाता करने के लिए, ताकि मिसाल के तौर पर अगर इसी तरह का कोई इंतज़ाम होता और इस तरह का कोई वाकया हो जाता तो फिर यानी सिर्फ एक मुल्क जो है वो मुर्दे इल्ज़ाम ना ठहरता बल्कि उसमें फिर पूरे वो जितने भी ममालिक उस वक्त उस कमेटी में या जो भी उसका आप मोडालिटीज़ ले लें, जो भी उसके इंतज़ाम और इंसराम के ज़िम्मेदार होते तो वो एक मुश्तरका ज़िम्मेदारी होती और एक मुश्तरका तरीके से उसके हवाले से जो है वो इंक्वायरी भी होती। लेकिन अब चूँकि मामला ये नहीं है तो इसलिए ये तमाम बात जो है ये सऊदी अरब की तरफ जा रही है और मैं समझता हूँ कि सऊदी अरब को इस बात का बिल्कुल वाज़े एहसास होना चाहिए कि ये एक बहुत बड़ा वाकया हुआ है। और इस वाक़े में यानी सऊदी अरब की तरफ से जो बयानात आ रहे हैं उसमें एक पहला बयान ये आया था कि ये जो है वो गैर जिम्मेदारी हुई जो है वो जो मतलब हजाज हैं उनकी तरफ से, कुछ हजाज की तरफ से। उसके बाद एक खबर ये आ गई कि ये जो है कोई VVIP मूवमेंट हुई और वली अहद जो है वो कोई गाड़ियाँ लेके गए और वहाँ से वो शैतान को कंकरियाँ मारते रहे। अब हकीकत क्या है ये जो है इस ये तो किसी इंक्वायरी के ज़रिए ही पता चल सकती है, लेकिन मैं समझता हूँ कि रियाद की तरफ से रवैया ये अपनाना कि जहाँ पे इस किस्म के बयानात आए कि जी यहाँ पे लाशें जो हैं वो इज्तमाई कब्रों में दफना दी जाएंगी या वो रसा को नहीं दी जाएंगी, मैंने कल भी एक जो है ना प्रोग्राम पे ये कहा था कि देखिए एक क्लोजर होता है, बहुत ये एक साइकोलॉजिकल चीज़ होती है, आप जो चला गया उसको वापस नहीं ला सकते लेकिन लोगों को अपने वरसा की जो 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 जिसमें जस्ते खाकी जो है उसको लेना और उसको दफनाना जो है वो एक जज्बाती और नफ्सियाती जो है वो उसका एक वो एक अमल है जिसके बाद आपको इस चीज़ का इत्मीनान हो जाता है कि आपने अपने प्यारे को जो है वो जो है वो मतलब दफन कर दिया है, आप उसकी कब्र पे जा सकते हैं, फातिहा कर सकते हैं, जो भी।
तो इजाज़ साहब एक सवाल इससे पहले मैं शहीदी साहब की तरफ बढ़ूँ, ये सवाल ये कि अपोलोजेटिक नहीं है कि ये शायद माइंड सेट है आले सऊद का और आपसे बेहतर हिस्ट्री उनकी कौन जानता है, और मतलब जिस तरीके से ये किंगडम कायम हुई पहली दूसरी तीसरी उसके बाद जो जंगें हुई जिस तरीके से और बात फिर वही जो मैंने पहले की थी कि माइंडसेट की बात है कि अगर आप नौकरी की गर्ज से भी जाते हैं तो आप वर्चुअली वहां पे एक गुलाम की हैसियत से रह रहे होते हैं, ना आपके पास आपका पासपोर्ट होता है, ना आप वहां पे कोई जायदाद खरीद सकते हैं, ना कोई बंदा आप शादी कर सकता है, तो ना नेशनैलिटी ले सकता है। बड़ा बड़ा भुला कहते हैं काफिरों के मुल्क को, उनके ममालिक को, उनकी हुकूमतों को, लेकिन जो एक इंसान की हैसियत से बुनियादी हकूक होने चाहिए इनका तो ज्यादा फर्ज है कि पैगंबर इस्लाम की सरजमीन है, इनको तो मेरे ख्याल में आम इंसानों की निस्बत ज्यादा रवादार, ज्यादा मोहब्बत वाला होना चाहिए। कहने को तो भाई भाई कह देते हैं लेकिन भाइयों वाला कोई काम नहीं है।
नहीं, लेकिन खैर मतलब उन्होंने आज तक यह नहीं कहा कि मतलब हम उनके भाई हैं, लेकिन यह जरूर है कि चूंकि हमारे ज्यादातर जो ममालिक हैं जहां पे हम हमारी तादाद है, मेजॉरिटी जो है वो मुसलमानों की है, बदकिस्मती से तमाम ममालिक में इंसानी हकूक का, इज्जत नफ्स का और इन तमाम चीजों का जो मामला है वो जो दारुल हर्ब जैसे हम कहते हैं उससे कहीं ज़्यादा ख़राब है। बाकी जहाँ तक ताल्लुक है सऊदी अरब का, इसके हवाले से लोगों को बहुत सी शिकायात रही हैं। मैं अपनी आपको ज़ाती बात ये बता सकता हूँ कि मुझे कभी जाने का इत्तेफाक़ नहीं हुआ। एक दफ़ा मैंने कोशिश की थी और ये एक और पहली दफ़ा मुझे इस बात का भी पता चला और मैं बहुत इस पर हैरान भी हुआ कि मैं वीज़ा लेना चाहता था ताकि मैं वहाँ पर जाके तारीख़ के एक अदना तालिबे इल्म की तरह जो है वो उन जगहों को देखूँ, उनके बारे में तहकीक कर सकूं, लेकिन मुझे ये पता चला कि वहाँ पे उम्रे और हज के अलावा कोई वीज़ा, मतलब मैं जा, आप कोई भी नहीं जा सकते। यानी इट वाज रियली सरप्राइजिंग फॉर मी कि आप उस उन मुकद्दस मकामात पे तारीख़ के एक तालिबे इल्म की हैसियत से या शुमारियात के एक तालिबे इल्म की हैसियत से आप उस जगह पर जा ही नहीं सकते। तो ये ऐसी चीज़ें हैं। और दूसरा इसमें यह भी बात हुई कि अपने तेल की दौलत की बुनियाद पर जो है वो सऊदी अरब जो है उसको एक सेंट्रल जो है वो मुकाम मिला है। और मोहम्मद हैकल की अगर किताबें आप पढ़ें तो मोहम्मद हैकल ने अपनी किताबों में बहुत वाज़े तौर पे ये लिखा है कि वहाँ पे बाकी दुनिया इस्लाम से जो लोग आए होते हैं और जो वहाँ पे मुलाजमतें करते हैं, ख़ास तौर पे जो ब्लू कॉलर वर्कर्स हैं, जिसके अंदर उसका एक कंसर्न जो है वो मिस्रियों के हवाले से भी था बिकॉज ही इज़ इजिप्शियन हिमसेल्फ, कि वहाँ पर किस किस्म का जो है वो सलूक होता है। और ये सऊदी अरब तक सिर्फ नहीं है मोहित, ये इसमें जो आपकी गल्फ की जो बाकी जो हैं रियासतें हैं जो उनका भी यही जो है वो हाल है। सिर्फ ये है कि वहाँ पे वाइट कॉलर जो हैं लोग वो ज़रा थोड़ा सा बेहतर उनके साथ ट्रीटमेंट होता है और वो थोड़ा सा उन्होंने अपने आप को ज़्यादा कॉस्मोपॉलिटन किया है बिकॉज वो उसके बगैर सर्वाइव नहीं कर सकते। सऊदी अरब जो है वो बुनियादी तौर पर एक रिएक्शनरी मुल्क है।
जी, रिएक्शनरी मुल्क है, वेरी इंपॉर्टेंट पॉइंट। या मुझे एक वक्फा लेने जैसा, मैं वापस आता हूँ। हमारे साथ रजा रूमी भी मौजूद हैं वाशिंगटन से। रजा रूमी साहब बहुत बहुत शुक्रिया, मैं एक वक्फा यहाँ पे ले लूँ, वक्फे के बाद हाजिर होते हैं। अलामा साहब आपसे भी बात करते हैं, नाज़रीन हमारे साथ रहिए। प्रोग्राम में एक बार फिर खुश आमदीद। नाज बात कर रहे हैं सानिया मिना की। 800 के करीब हुज्जाज इकराम शहीद हुए, 40 पाकिस्तानी उनमें शामिल हैं, तादाद खुदा न खास्ता बढ़ भी सकती है। कई पाकिस्तानी अभी तक लापता हैं जिनके लिए कोशिशें की जा रही हैं। और बात हम कर रहे थे सऊदी हुकाम की, कहने को तो खुद्दाम हुरमैन शरीफैन है लेकिन तर्ज ज़िंदगी या तर्ज अमल बिल्कुल खुद्दामों वाला नहीं है। अमीन शहीदी साहब, एजाज हैदर साहब और रजा रूमी साहब हमारे साथ मौजूद हैं। शहीदी साहब, अफसोसनाक वाकया है लेकिन बात वही हो रही थी कि जी तहकीकात हों, ईरान ने अपनी बात की, उन्होंने कहा जी इस पर सियासत ना चमकाई जाए, तो क्या ही तहकीकात होंगी, क्या ऐसी बातें होंगी? मुफ्ती आज़म ने पहले कह दिया कि जी ये वाकया है, हो गया, इसमें कोई गलती नहीं है आपकी, आप फिक्र ना करें।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले तो उन तमाम शहादा के खानवादों से मैं इजहार तसलियत करूँगा जिनके प्यारे इस अजीम वाकये में काम आ गए। देखिए मसला यही है, जैसे आपने भी आदाद व शुमार बयान किए, मैं उससे ज़्यादा मेरे पास आदाद व शुमार हैं 1972 से लेकर अब तक, बड़े बड़े वाक़यात हुए हैं। लेकिन हमारी मुश्किल यह है कि सऊदियों ने जिस तरह से पाकिस्तानी हुक्मरानों को हमेशा ख़रीदा होता है, इसी तरह से के तमाम ममालिक को भी ख़रीदा होता है। हुक्मरान कभी भी अवामी जज्बात की तर्जुमानी नहीं कर पाते, इसलिए अवाम मरती भी है तो फिर हुक्मरान कोशिश ये करते हैं कि उनको किसी न किसी तरह से चुप करवा दिया जाए। उसकी जिंदा मिसाल खुद पाकिस्तान के अंदर है। गुज़श्ता आज छठा दिन है मेरा ख्याल है, और ज़रा देखें कि इन 5 दिनों में हमने मिनहे से हुकूमत क्या किया है इस वाक़े के हवाले से। हमने क्या कोई एहतजाज किया, हमने क्या कोई सवाल किया? लोग पूछते हैं लेकिन कल से खुद प्राइम मिनिस्टर के इसरार पर और उनकी ज़ाती दिलचस्पी की बुनियाद पर एक हेल्पलाइन कायम हुई یہ کمال ہوا ہے ہماری طرف سے. اس کے علاوہ نہ آپ کو شہداء کی لسٹ کا پتہ ہے, نہ آپ ہسپتال جا سکتے ہیں, نہ آپ مردہ خانے میں جا سکتے ہیں, نہ آپ کو شہداء کے حوالے سے کسی طرح کی کوئی معلومات ہے. آپ کے وزیر مذہبی امور جواب میں یہ فرماتے ہیں کہ ہماری دسترسی نہیں ہے اور ہمیں ابھی سعودی گورنمنٹ نے کچھ نہیں بتایا. یعنی اس حد تک وہاں پر بلیک آؤٹ ہے کہ آپ کو کوئی معلومات وہاں سے نہیں مل سکتی. اور اس کو پھر شیلٹر جو دیا جاتا ہے وہ مذہب اور دین کا ہے کہ بھئی یہ اللہ کی مرضی تھی کہ اللہ نے ان کو یہ شہادت کا مقام عطا کرنا تھا, اس لیے جو ہے کسی کا کوئی قصور نہیں ہے. قصور اگر ہے تو وہ حاجیوں ہی کا ہے کہ انہوں نے سعودی احکامات پر عمل نہیں کیا. میں سوشل میڈیا کی طرف نہیں جاتا, سوشل میڈیا میں جو کچھ آیا آپ کے سامنے ہے اور وہ ویڈیوز بھی آپ کے سامنے ہیں. بہرحال میں یہ کہنے میں حق بجانب ہوں کہ ہمیں اس معاملے کو مذہب سے ہٹ کر انسانی بنیادوں پر دیکھنا چاہیے, انصاف کی بنیادوں پر دیکھنا چاہیے. اس لیے کہ کم از کم 2000 افراد کی شہادت کی خبر آ رہی ہے. اس وقت جو آپ 700 سے اوپر کی بات کر رہے ہیں یہ وہ لوگ ہیں جن کو آفیشلی سعودی عرب نے کہا ہے کہ بھئی ان کی ابھی تک شناخت نہیں ہو سکی. جن کی شناخت ہوئی وہ ان کے علاوہ تعداد ہے. ہمارے اپنے بہت سارے جاننے والے ایسے ہیں جن کو گزشتہ 6 دنوں سے ہم ڈھونڈ رہے ہیں, ہمیں نہ ان کے زندہ ہونے کی اطلاع ہے اور نہ ہی ان کے شہید ہو جانے کی اطلاع ہے. یہ صورتحال پورے پاکستان کی ہے, ان تمام مسلمان ممالک کی ہے جن کے عزیزوں کا اس وقت ان کو نہیں پتا. اب ایسی صورتحال میں جو کچھ سعودی گورنمنٹ کہے اس کو ہم منو ان تسلیم کر لیں, یہ کیسے ہو سکتا ہے؟ اس لیے میرا خیال ہے, جیسے اعجاز حیدر صاحب نے بھی بعض بڑی خوبصورت نکات کی طرف اشارہ کیا, میں یہ سمجھتا ہوں کہ اس وقت جو ہے عالمی سطح پہ ایک کمیٹی بننی چاہیے اور اس کا مطالبہ ہماری حکومت کو کرنا چاہیے جو انویسٹیگیٹ کرے اور ان تمام ممالک کے لوگ اس میں شامل ہوں جن کے لوگ اس حادثے میں شہید ہوئے ہیں, تاکہ شفاف تحقیقات ہوں, نہ سعودیوں کے خلاف کوئی بات کرے نہ ان کی حمایت میں کوئی بات کرے. اس تحقیقی کمیشن کی جو رپورٹ آئے اس کو منظر عام پہ لایا جائے اور پتہ چلے کہ کون کتنا مجرم ہے اور کس کا کتنا قصور.
بالکل رضا رومی صاحب, یہ جو بات کر رہے ہیں, اعجاز حیدر صاحب نے بھی بات کی, علامہ صاحب نے بھی بات کی کہ جی کمیٹی, ایک تو بات ہوگی کہ انویسٹیگیشن کے لیے کمیٹی ہے, کوئی ایسی چیز ہو کہ جس سے انڈیپینڈنٹ انکوائری اور پتہ چلے کہ کس کا کیا قصور تھا, جو کہ وہ بھی ہمیں ہوتی بھی نظر نہیں آتی گیون دا ہسٹری اور مائنڈ سیٹ آف دا سعودی گورنمنٹ. اس کے ساتھ یہ بھی اعجاز صاحب نے بات کی کہ انتظامی امور ہیں وہ کوئی ایسی باڈی ہونی چاہیے کہ جس جو کرے, اور تاکہ کیونکہ خالی مقامات مقدسہ سعودی عرب کے نہیں ہیں اور تمام تر جتنے بھی مسلمان ہیں دنیا میں ان تک یہ ہے. لیکن آپ سے سوال یہ کرنا چاہوں گا کہ ڈونٹ یو تھنک یہ سارا پیسے کا کھیل ہے؟ اگر سعودی حکومت کے فگرز کو دیکھیں تو 10 ارب ڈالر آپ ایک ریونیو کما رہے ہیں ایک حج کے سیزن سے خالی, جو عمرے کا سیزن, عمرہ سارا سال چلتا ہے اس میں تو علیحدہ ایک چیز ہوتی ہے. تو جب اتنے پیسے آ رہے ہوں اور آپ کی جو شانہ زندگی ہو, محلات میں آپ رہتے ہیں, سونے کے کپڑے پہنتے ہیں اور جس قسم کی گاڑیوں میں آپ سفر کرتے ہیں, تو اس کو دیکھتے ہوئے یہ کیوں کر ممکن نظر آئے گا کہ کوئی ایسا اسٹیپ لینے کا سعودی حکام سوچیں گے بھی؟
جی دیکھیں شہزاد, آپ بالکل آپ نے صحیح کہا کہ اصل بنیادی بات جو یہاں پر ہے وہ یہ ہے کہ یہ سعودی عربیہ کے لیے ایک بہت بڑا ریونیو کا سورس ہے اور اسی وجہ سے وہ اس کے اوپر مکمل اپنا کنٹرول رکھتے ہیں. اور آپ نے یہ بالکل بجا کہا کہ مکہ اور مدینہ جو ہیں دونوں مقدس مقامات جو ہیں وہ کسی ایک ملک یا کسی ایک گروہ کی ملکیت نہیں ہے, وہ عالم اسلام تمام مسلمان 1.5 ارب ہیں دنیا میں, وہ ان کی مشترکہ مقدس جگہ ہے اور اس کا جو کنٹرول ہے اور اس کی جو انتظام ہے وہ بھی جو ہے شیئرڈ ہونا چاہیے. اس کے لیے ایک باقاعدہ سعودی عربیہ کو اب ایک حج کاؤنسل بنانی پڑے گی جس میں کہ تمام ممالک کی نمائندگی ہو, اور اس کے ساتھ ساتھ یہ جو خبریں مختلف آ رہی ہیں کہ وہاں سے کوئی ایک کارواں گزرا یا ٹریفک کنٹرول کر دی گئی یا وی وی آئی پی موومنٹس, ہمیں نہیں معلوم کیا حقیقت ہے, جیسا آپ نے کہا انویسٹیگیشن ہوگی, تو کم از کم ان واقعات کے اوپر احتساب تو ہونا چاہیے. اور جہاں تک آپ نے یہ سوال کیا تھا پیسوں کا, تو دیکھیے پچھلے سال 2014 کے جو اعداد و شمار ہیں اس کے مطابق تقریباً 18.5 ارب ڈالر جو ہے وہ آمدن ہوئی عمرہ اور حج سے, یہ پچھلے سال کے ہیں اور یہ خود ان کے سرکاری اعداد و شمار ہیں. اور بہت سے اکانومسٹ جو ہیں سعودی عربیہ میں وہ یہی کہتے ہیں کہ تیل کے بعد سب سے دوسری بڑی جو آمدن ہے سعودی عربیہ کے لیے وہ یہ ان مقدس مقامات کی زیارت اور اس پر جو اخراجات ہوتے ہیں. اور اس سال تو اس سے بھی زیادہ لوگ تھے, 2 ملین या 20 लाख से ज़्यादा कहा जा रहा है कि शिरकत थी जायरीन की। तो अब सवाल ये है कि क्या क्या ये इसके ऊपर सऊदी अरेबिया कुछ करेगा या नहीं? तो मेरे तो ख्याल से बिल्कुल नहीं करेगा। अभी तक तो जितनी तनकीद आ रही है उनके ऊपर, उसको वो एक सेक्टेरियन रंग दे रहे हैं। यानी कि अगर ईरान ने कहा भी हमारे लोग कहाँ हैं और आप इसकी इंक्वायरी करें और हम मुकदमा करेंगे, तो वो कह रहे हैं अच्छा ये तो आप वो अपने सेक्टेरियन बेसिस पे कर रहे हैं, कोई और बात करता है। सोशल मीडिया पे आप देख लीजिए, बहुत से पाकिस्तानी ऐसे हैं जो ये समझते हैं कि सऊदी अरेबिया की कोई पूछगिछ करना जो है वो खुदा ना खास्ता उससे इस्लाम खतरे में आ जाता है। तो ये जो रवैया है इसको तर्क करना होगा, और हमारी हुकूमत को सबसे पहले सवाल ये करना चाहिए कि क्या आपके इंतजाम फुल प्रूफ थे? वो जो सैकड़ों खानदान जो लोग अपनी पूरी जमा पूंजी जमा करके पहुंचते हैं हज के लिए की सआदत नसीब करने के लिए, तो उनके साथ ये रवैया रवा रखा जाए, ये कहाँ का इंसाफ है?
बिल्कुल इजाज़ साहब, ये आपने सोशल मीडिया पर तस्वीरें देखी, वो कई जगह पे जब ये तस्वीरें चल रही थी टीवी चैनल्स पे भी और वैसे भी, तो जो प्रो सऊदी एलिमेंट है या जो लोग हैं जो सऊदी अरब के खासे मतलब उनसे मोहब्बत रखते हैं, अकीदत रखते हैं, उन्होंने बड़ा तनकीद का निशाना बनाया टीवी चैनल्स को भी और कहा कि जी ये आप पुरानी तस्वीरें चला रहे हैं, कोई ऐसी बात नहीं है, वहाँ पर बड़ा रिलीफ वर्क चल रहा है, सारी बातें हो रही हैं। होगा, बिल्कुल यकीनन होगा, लेकिन अगर पुरानी तस्वीरें भी हैं तो शहीद का जो मर्तबा है हम तो बड़ी मतलब उसको देखते हैं कि कदर की निगाह से भी और वैसे भी, और अगर शहीद कोई ना भी हो, किसी की लाश को आप बुलडोज़र से हटा के इस तरीके से करना, अगर आपके मुताबिक 700-800 लोग भी शहीद हो गए हैं उसमें, तो इस तरीके से और कंटेनर में बंद कर देना। आपका जवाब लेने से पहले मैं आपको एक सिर्फ एक शॉट दिखाना चाहता हूं, एक जो लवाइकीन है उनकी उनका कि वो क्या अपने जज्बात रखते हैं सवाल और क्या कह रहे हैं कि सऊदी हुकूमत कुछ को ज़्यादा कह भी नहीं सकते लेकिन फिर भी जो उनके जज्बात हैं, आपको थोड़ा सा मैं एक क्लिप दिखाना चाहता हूँ, उसके बाद आपसे जवाब लेता हूँ।
सबसे पहली बात तो ये कि हमें उसको यहाँ पाकिस्तान मुंतकिल नहीं करना है। हमारी फैमिली ये चाहती है कि उसकी तदफीन वहीं पर हो जाए, और हमारे वर्षा के वहाँ के जो उनके सऊदी हुकाम के हॉस्पिटल के जो जिम्मेदार हैं उनके पास गए, उनसे जो बात की है, तो वो इनको बार बार टाइम दे रहे हैं, आज आपका कंटेनर खुलेगा, कल आपका कंटेनर खुलेगा। उसके बाद उनको कहते हैं कि आप लोग अपने पाकिस्तान आओ से फलाना लेटर लेके आओ, बॉडी नंबर लेके आओ। ये पांच
इजाज़ साहब आपने सुना, तो ये आम लोगों के जज्बात हैं जिनको सियासत से या शायद फिरका वारियत से किसी किस्म की कोई सरोकार नहीं, कोई दिलचस्पी नहीं है। एक तरफ वो कह रहे हैं कि जी हम चाहते हैं कि उस मकामात मुकद्दसा में किसी कब्रिस्तान में उनकी तदफीन हो जाए, लेकिन साथ ये भी कह रहे हैं कि 5 दिन गुजर कंटेनर नहीं खुला। तो मतलब कैसी अफसोसनाक बात है, इंसानियत की तजलील ना कहें तो क्या कहें इसे?
देखिए, इसमें जो आपने सोशल मीडिया की बात की उसमें मैं ये कहूँगा कि मेरा ज़ाती असूल जो है वो इंटरनेट के हवाले से ये है कि जो भी चीज़ मैं इंटरनेट पे देखता हूँ पहले हाथ जो है वो मैं उसके ऊपर यकीन नहीं करता, क्योंकि इंटरनेट के ऊपर हमने देखा है बहुत सारी चीज़ें ऐसी आती हैं जिनका हकीकत के साथ कोई ताल्लुक नहीं होता, या वो पुरानी चीज़ें होती हैं या वो डॉक्टर की गई होती हैं, फ़ोटोशॉप की गई होती हैं, तो उससे कता नज़र जो बुनियादी चीज़ है इस हवाले से कि वहाँ पर बहुत से लोग हैं जो कि फ़ौरन सऊदी अरब की हमायत में जो है वो मैदान में कूद पड़ते हैं। तो मैं ये समझता हूँ कि इसको इसी तनाजर में आप देखें कि बदकिस्मती से आलम इस्लाम में इस वक्त जो एक बहुत बुनियादी दराड़ है, ये दराड़ नई नहीं है, बहुत पुरानी है, लेकिन इसका जो इजहार जिस तरीके से हो रहा है वो बुनियादी तौर पर उसमें एक तरफ जो है वो आपको सऊदी अरब नज़र आता है इन द लीड और दूसरी तरफ आपको ईरान नज़र आता है इन द लीड। अच्छा, दोनों ममालिक के, और मैंने अपने प्रोग्राम पे एक दफ़ा पहले भी कहा था पाकिस्तान के हवाले से कि बदकिस्मती हमारी ये है कि पाकिस्तान में या तो पाकिस्तानी हैं जो सऊदी अरब की तरफ देखते हैं या पाकिस्तानी हैं जो ईरान की तरफ देखते हैं। मैं ये चाहूँगा कि हमारे यहाँ ज़्यादा तादाद उन पाकिस्तानियों की हो जो पाकिस्तान की तरफ देखते हैं, इस बात से कता नज़र कि वो उनका जो जो फिका है वो क्या है। तो इसको तो आप इस तनाजर में देखें ना कि जब भी कोई बात होगी तो अगर आप सऊदी अरब के हवाले से बात करेंगे तो फौरन जो है वो लोग जो है मैदान में कूद पड़ेंगे। जो इसी तरह मेरे साथ ये हो चुका कि जब ईरान में जो है आपको याद है अहमदी नजात के जो दूसरे इलेक्शंस हुए जिसके अंदर काफ़ी जो है वो मारपीट हुई, तो मैंने उसके ऊपर एक बार प्रोग्राम किया जिसके बाद मुझे बहुत सी जो है वो अहले तशय्यू की तरफ से जो है वो गालियाँ पड़ी। तो कहने का मकसद ये है कि ये दोनों अतराफ से जो है ये मामला ईरान और सऊदी अरब वाला जो है इसका इजहार जो है वो इस मुल्क में भी होता है और बाकी ममालिक में भी हो रहा है। हमें इस वक्त देखना यह है कि जो वाकया हुआ है उसको किस तरीके से उसकी इंक्वायरी हो सकती है। रजा रूमी साहब ने भी कहा, अमीन शहीदी साहब ने भी कहा, और ये दोनों जो है बहुत मोतबर आवाज़ें हैं, और अमीन शहीदी साहब तो वहाँ जा भी चुके हैं इसलिए उनको ज़्यादा बेहतर पता है, कि ये तवक्को करना कि रियाद जो है वो इस वाक़े के ऊपर कोई इंक्वायरी करेगा अज़ खुद या कोई शफाफ इंक्वायरी करेगा, तो मैं समझता हूँ कि ये अहमकों की जन्नत में रहने के मुतरादिफ है। लेकिन दैट सेड, जैसे मैंने पहले अर्ज़ किया कि दबाव डालने के तरीके होते हैं, और दबाव डालने के वो तरीके जो हैं उसके लिए आप जो है एक मुश्तरका आवाज़ जो है वो उठाते हैं, इसमें बहुत से और मुसलमान ममालिक जो हैं उनके लोगों का भी नुकसान हुआ है, जानी नुकसान हुआ है, और ये अगर हम मुश्तरका तौर पे रियाद के ऊपर दबाव डालें तो ये बहुत एक अहम बात है। लेकिन मसला यहाँ पर यह आता है कि एक मैं अपने पाकिस्तान से बात करता हूँ कि हमने लगातार देखा है कि हुकूमतें हों, फौजी हों या सिविल हों, उनका जो किबला है वो फौरन जो है वो रियाद की तरफ चला जाता है, और रियाद को और अहले सऊद को जो है वो इस तरीके से जो है उनकी पैरवी की जाती है कि जैसे नाउज़ बिल्ला जो है अगर उनकी पैरवी ना की गई तो हम सब का इस्लाम जो है वो ख़तरे में आ जाएगा। मैं समझता हूँ कि ये एक बिल्कुल ही बेहुदा बात है कि आप अहले सऊद को और इस्लाम को आपस में जोड़ दें, क्योंकि इस्लाम का ताल्लुक जो है वो अहले सऊद के साथ नहीं है, और अहले सऊद की भी जो इस वक्त हकीकत है उसका बुनियादी ताल्लुक जो है वो भी इस्लाम की वजह से है, वरना इन एंड ऑफ इटसेल्फ अहले सऊद की कोई वक्त नहीं है।
बिल्कुल बिल्कुल इजाज़ा, वेरी इंपॉर्टेंट पॉइंट, अहले सऊद की कोई वक्त नहीं है, और जैसे हिस्ट्री की बात है प्रोग्राम में, क्योंकि वक्त थोड़ा होता है वरना इनकी पूरी तफसील बयान की जा सकती है कि किस तरीके से जो कत्लो गारत का बाजार गर्म हुआ तारीख में, अहले सऊद की तारीख भी एक बिल्कुल उसी तरह की भरी पड़ी है। लेकिन जो बात इजाज़ साहब आपने की कि दबाव डाला जाए, लेकिन दबाव डालने के साथ हुकूमतें कितने प्रेशर में होती हैं, पाकिस्तान जैसे खुद इजाज़ साहब ने भी कहा कि पाकिस्तानियों की बहुत बड़ी तादाद वहाँ पे काम करती है और अरबों डॉलर पाकिस्तान में भेजते हैं अपने कमा के, तो कितना प्रेशर होता है, और उसके साथ साथ जो हमारा किबला रियाद की तरफ है, अगर हुकूमत की बात करें तो मियां नवाज शरीफ साहब ने जो मुशर्रफ के दिन में जिला वतनी काटी उसमें भी सऊदी अरब का शाही ख़ानदान का उन पर एहसान है, तो किस तरीके से वो इतना उनके खिलाफ जा सकते हैं, इस पर थोड़ा सी बात करेंगे वक्फे के बाद। प्रोग्राम में एक बार फिर खुश आमदीद नाज़रीन, बात करें सानिया मिना की, अलामा अमीन शहीदी साहब, इजाज़ हैदर साहब, रजा रूमी साहब मेरे साथ मौजूद हैं। नाज़रीन वक्फे से पहले बात कर रहे थे कि पाकिस्तानियों की बड़ी तादाद सऊदी अरब में मुकीम, अरबों डॉलर हर साल वहाँ पे से भेजते हैं, पाकिस्तानी हुकूमत की जैसे कई दीगर ममालिक उनकी मजबूरी है कि शायद खुल के सऊदी हुकूमत के खिलाफ बात नहीं कर सकते, लेकिन यहाँ इंसानी जानों का मामला है, 40 पाकिस्तानी शहीद हो चुके हैं, तो कतई नज़र इसके कि आप क्या काम करते हैं, कितना फ़ायदा उठाते हैं, और आप कोई चैरिटी कोई भीख नहीं ले रहे, आप वहाँ पर काम करते हैं जाके और सर्विसज देने के बदले में आप वहाँ से पैसे लेते हैं, तो क्या अगर सऊदी अरब पाकिस्तानियों को क्या निकाल देगा, या सऊदी अरब के खिलाफ कोई बात की जाएगी तो क्या उनमें इतनी कैपेसिटी है कि वो काम जो दीगर ममालिक के लोग वहां पे आके करते हैं सऊदी हुकूमत वाले कर सकते हैं। और इजाज़ साहब ने वक्फे में एक बात की थी कि यमन की जो जंग हो रही है यहां पे भी आपको दूसरे लोगों की अफवाज की जरूरत पड़ी, दूसरे ममालिक के आप में अंदर इतनी कैपेसिटी नहीं है कि आप ये काम कर सकें। अमीन शहीद साहब वक्त क्योंकि थोड़ा, इसलिए मैं चाहूंगा जल्दी आप एक जवाब दें कि मुफ्ती आजम जब यह बात करते हैं कि यह तो एक हादसा है, हो गया, कोई ऐसे मसला नहीं, 35 साल से वो इमाम काबा हैं, तो क्या इसको लोग तो असर लेंगे, लोग फॉलो करते हैं इसको, तो क्या यह समझ लिया जाए कि क्योंकि मौलवी भी उनकी जेब में है, सारी चीज़ें अपनी है, पैलेस का बड़ा कंट्रोल है, तो किसी किस्म का आप एक्सपेक्ट नहीं कर सकते कि उनके खिलाफ सऊदी अरब के अंदर से किसी किस्म की आवाज़ निकल सकती है?
देखिए इसमें तो कोई शक नहीं, तारीखी एतबार से हमेशा सलातीन ने मौलाना हजरात को, उलमाए कराम को अपने मकासद की तकमील के लिए इस्तेमाल किया है,
वही सिलसिला चला,
हमेशा मौलवियों के फतवों की बुनियाद पर औलिया को, अनबिया को कत्ल किया जाता रहा है, सालिहीन को कत्ल किया जाता रहा है, और आज भी ये सिलसिला जारी है। आप ये देखें ना, ये यानी आप इस्लाम के तनाजुर में अगर देखें तो कुरान जजा व सजा का पैगंबर है सबसे बड़ा, और कहता है कि भाई कोई भी ऐसा जुर्म जिसकी सजा अल्लाह ने मुअय्यन न की हो आपके पास मौजूद नहीं है, तमाम जराइम की सजा मौजूद है, और सजा और जजा का तसव्वुर इस्लाम ने अगर दिया है तो इसीलिए कि माशरे में अमन कायम किया जा सके। अब यहाँ पर अगर आप इस तरह के जराइम को हाजियों पर डालकर उन मुजरिमों को बरीउज़िम्मा करार दें तो इसका मतलब यह है कि आप बहुत बड़ा जुर्म कर रहे हैं उन बेचारे अल्लाह के मेहमानों के साथ। किसी ने बड़ा खूब कहा कि यह अजीब मंतिक है कि अल्लाह अपने घर बुला के अपने मेहमानों को मार रहा है इनके अकीदे के बकौल, ان کے عقیدے کے مطابق ایسا نہیں ہو سکتا. اس لیے بہرحال اس میں عالم اسلام کے مفکرین کو، علماء کو، اہل دانش کو اٹھنا چاہیے، اپنی آواز اٹھانی چاہیے اور بولنا چاہیے بلا کسی تفریق مذہب و مسلک کے کہ ہمیں امن چاہیے، ہمیں وہ مقدس مقام اپنے تمام تر تقدس کے ساتھ چاہیے. right. اس کو کاروباری مرکز نہیں بننا چاہیے بلکہ روح کی تسکین کا ذریعہ بننا چاہیے.
بالکل رضا نومی صاحب، یہ کتنا ممکن ہے؟ دوبارہ میں بار بار آپ سے وہی سوال کر رہا ہوں، لیکن یہ کہ ویٹیکن سٹی جہاں کرسچنز کا قبلہ آپ سمجھ لیں اسے، اور وہ اٹلی کی حکومت کے زیر انتظام نہیں ہے، ان کا ایک اپنا سیٹ اپ ہے، ساری چیزیں ان کی اپنی ہیں، تو ایک آپ کے پاس ایک مثال موجود ہے، اگرچہ وہ ایک مختلف مثال ہے لیکن اس کا موازنہ تو کسی حد تک کیا جا سکتا ہے کہ یہاں کیوں نہ کر دیا جائے ایسا کہ یہ تمام اسلامی ممالک جیسے زاد صاحب کہہ رہے تھے کہ زور ڈالیں اور کوشش کریں کہ کوئی ایسا سیٹ اپ بن جائے جہاں پہ اس قسم کی آپ کو چیزوں کا، پریشانیوں کا، اس قسم کی باتوں کا آپ کو کوئی مسئلہ ہی نہ ہو.
بالکل، دیکھیے یہ تو سب سے بہتر سولوشن ہوگا، لیکن یہ تو میرے خیال سے پریکٹیکل نہیں ہے، کیونکہ جیسے کہ میں نے پہلے آپ کو عرض کیا کہ بھائی جہاں سے اتنے پیسے آ رہے ہوں اور آپ کا پوری دنیا میں دبدبہ اور روب ہو، اس کو کیسے آل سعود جو ہے یا وہ اپنے سے جدا کریں گے. لیکن فی الحال تو یہ ہے کہ یہ بات ضرور ہے کہ اس کے اوپر باقاعدہ ڈیبیٹ ضرور ہونی چاہیے، اور او آئی سی جیسے پلیٹ فارم جو ہیں وہاں پر اس معاملے کو اٹھانا چاہیے، غور و خوص ہونا چاہیے. اس کے علاوہ بھی بہت سارے فورمز ہیں، اور دیکھیں پاکستان اور ایران، مسئلہ یہ ہے کہ امہ کے، سو کالڈ امہ کے اندر کسی قسم کی کوئی وحدت یا یونٹی نہیں ہے، وہ بٹے ہوئے ہیں فرقوں کی بنیاد کے اوپر، نسل کی بنیاد کے اوپر، رنگ کی بنیاد کے اوپر. دیکھیے نا، اب یہ جو واقعہ بھی ہوا، یہ دلخراش واقعہ ہوا، تو اس میں سب سے پہلے سعودی حکومت نے یہ کہا کہ یہ تو افریقی جو حاجی تھے یہ ان کی بد انتظامی اور ان کی بھگدڑ سے یہ ہوا. پھر انہوں نے اوروں پر یہ ڈال دیا ذمہ. اور اس وقت جو نیریٹو بن رہا ہے وہ یہ ہو رہا ہے کہ بھئی یہ جو آتے ہیں حاجی، یہ ان کی ٹریننگ صحیح نہیں ہوتی، ان کو یہ نہیں پتا، ان کو وہ نہیں پتا. بھئی دنیا میں آپ جہاں بھی اتنا بڑا کراؤڈ جمع کریں گے، آپ کو اس کی مینجمنٹ کے لیے ذمہ داری اٹھانی پڑے گی، اور وہ ذمہ داری سے سعودی حکومت جو ہے وہ مبرہ نہیں ہو سکتی.
right.
اور جو ہے جہاں تک یہ ویٹیکن سٹی والے ماڈل کی بات ہے، اس طرح کی بات تو یقیناً اٹھائی جا سکتی ہے کہ اس کا کنٹرول جو ہے اس کے اوپر اٹانومی ہونی چاہیے.
ٹھیک.
لیکن وہ کیسے اور کب ہوگی یہ تو
جی رضا، سوری ٹو کٹ یو، میرا وقت کیونکہ ختم ہو رہا ہے. جی
میں یہ کہنا چاہ رہا ہوں کہ دیکھیں اس وقت جو ہے آپ بین الاقوامی جو اولمپکس کے مقابلے کرواتے ہیں اس کی بھی ایک مینجمنٹ ہے، پوری دنیا میں ہوتی ہے اور لاکھوں لوگ ہوتے ہیں، لیکن کوئی بگدڑ نہیں مچتی. اس کا مطلب ہے ان کے پاس مینجمنٹ کے کچھ اصول ہیں. مینجمنٹ خود اس وقت جو ہے، کراؤڈ کی مینجمنٹ ایک سائنس ہے، اس کی تربیت ہو سکتی ہے.
بالکل
آپ کے سامنے ابھی آپ نے ہندوؤں کی مثال دی، کربلا میں 2.25 کروڑ لوگ چہلم پہ جمع ہوتے ہیں، کبھی آپ نے اس طرح کا کوئی واقعہ نہیں سنا ہوگا. اس کا مطلب یہ ہے کہ یہ قابل حل ہے، بشرطے کہ سعودیوں کو اس سے ہٹایا جائے اور اس طرح کی مینجمنٹ آئے اور او آئی سی کے ذریعے سے آئے.
بالکل ٹھیک. اجاز صاحب، لاسٹ فائنل کامنٹ آپ سے یہ کہ حکومت پاکستان کے رسپانس سے آپ سیٹسفائی ہیں؟ وزیراعظم صاحب نے ایک ہیلپ لائن تو قائم کر دی، اور ایک کام اور بھی کیا کہ وہاں پہ خود فون کیا اور چیک کیا کہ فون کوئی بندہ اٹھا رہا ہے، آپریٹر نے فون اٹھا لیا تو انہوں نے سمجھا ان کی ذمہ داری پوری ہو گئی.
نہیں، میرے خیال میں حکومت پاکستان ظاہر ہے اس سے زیادہ بہتر جو ہے وہ کارکردگی کا مظاہرہ کر سکتی ہے، اور جیسے میں نے پہلے کہا کہ اس میں ہمیں دباؤ ڈالنے کی ضرورت ہے. اس میں ہمیں جو ہم بات یہاں پہ کر رہے ہیں، چونکہ دس از این ایمیننٹلی سینسیبل ریشنل تھنگ ٹو سے، تو اس میں باقی ممالک کے ساتھ آپ سفارتکاری کر کے جو ہے یہ دباؤ جو ہے وہ ڈال سکتے ہیں. نہ صرف یہ کہ اس واقعے کی تحقیقات کے حوالے سے، بلکہ جو ہم بات یہ کر رہے ہیں کہ یہاں پہ آپ ایک جو ہے وہ کاؤنسل بنائیں. اب ظاہر ہے رضا بالکل صحیح کہہ رہے ہیں کہ یہ بات فوراً تو نہیں ہوگی، لیکن کہیں نہ کہیں سے آغاز کرنا جو ہے وہ بہت ضروری ہے، اور وہ آغاز جو ہے اس کی شروعات جو ہے وہ میرے خیال میں یہ جو بہت ہی ایک بڑا سانحہ ہوا، اگر اس سانحے کی بنیاد پہ اس قسم کی چیز کا آغاز ہو سکتا ہے تو میں سمجھتا ہوں کہ کم از کم وہ لوگ جو شہید ہوئے ہیں وہ ان کی جو ہے نا جانیں جو ہیں وہ رائیگاں نہیں جائیں گی، کہ چلو اسی بہانے جو ہے وہ جو ہے آئندہ اس قسم کی چیزوں کا انتظام جو ہے وہ بہتر ہو جائے گا. اجاز صاحب، یہ بھی ساتھ کوئی چیز کہتا چلوں کہ یہ جو
جی جی کوئکلی سر
جی یہ جو بات ہے نا کہ یہ خدا کا کرنا تھا، دیکھیے یہ جو کسی کو نہیں پتا आप ये नहीं कह सकते कि जो है इंसानी जिंदगी या जो अल्लाह ताला का निज़ाम है वो इतना डिटर्मिनिस्टिक है कि उसके हिसाब से जो है वो लोगों की जाने जाएंगी। बाहर जो है मगरब में एक्सीडेंट्स होते हैं, उनकी इंक्वायरीज होती हैं, उसके उससे वो रोड सेफ्टी को बेहतर बनाते हैं, एयरक्राफ्ट के डिज़ाइन को बेहतर बनाते हैं, मेडिकल साइंस की वजह से लोगों की औसत उम्र जो है वो 40 साल से बढ़ के कहीं जो है ना
50 साल। सॉरी टू कट यू,
इसका ये मतलब नहीं है कि ये चीजें डिटरमिनिस्टिक
पॉइंट पॉइंट लेकिन सर सॉरी वक्त खत्म हो गया। बहुत शुक्रिया आपका, हमारे साथ मौजूद थे रजा रूमी साहब हमारे साथ, इलामा साहब शुक्रिया आपका। नाज़रीन गुफ्तगू आप फैसला आपने करना है, शहजादा को इजाजत दीजिए, देख रही कैपिटल टीवी।